रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। अनावश्यक विषय उठाएर प्रतिपक्षीले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको, प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। भोलिदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने प्रधानमन्त्रीको भनाई। गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने नेकपा माओवादी केन्द्र संसदीय दलको निर्णय। विद्युत वितरण प्रणाली र सिंचाई सेवा सुधारका लागि विश्व बैंकले नेपाललाई 35 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण सहयोग उपलब्ध गराउने। र युक्रेनको एक सैन्य तालिम केन्द्रमा भएको रूसी मिसाइल आक्रमणमा परि कम्तीमा 12 युक्रेनीको मृत्यु। संसदको अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संसद खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक बिना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन संसद खोल्न आग्रह गरेको र त्यसमा माओवादी असहमत रहेको बताउनुभयो। शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद अवरूद्ध गरेर जानुहुँदैन भनेर राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ़ने बताएको बताउनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताउनु भएको छ। नेकपा एमाले संसदीय दलको आज बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भोलिदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले सड़कमा कुनै समूहले केही माग लिएर बस्दा पनि दौड़ेर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने जस्ता कामले लोकतन्त्र बलियो नहुने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले खास परिस्थितिबाट देश अगाडि बढ़िरहेको गम्भीर मोड़मा सरकारको बजेट प्रस्तुत भएकाले त्यसको पक्षमा तर्कपूर्ण रूपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले नागरिक सर्वोच्चता छोडेर एउटा परिवारले शासन गर्न पाउनुपर्छ भन्नु मानसिक दरिद्रता मात्र भएको स्पष्ट पार्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध कायमै राख्ने निर्णय गरेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो। उपमहासचिव पुनले भिजिट भिसा प्रकरणमा सेटिङको विषयमा को संलग्न छैन भन्ने कुरा छानबिनले देखाउने भन्दै छानबिनको लागि गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नुपर्ने दलको निष्कर्ष रहेको स्पष्ट पार्नुभयो। उहाँले अहिलेको अवस्थामा गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हट्ने अवस्था नरहेको भन्दै भोलि संसद बस्नु अघि प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेर थप अगाडि बढ़ने पनि बताउनुभयो। गृहमन्त्री रमेश लेखक सहित यातायात व्यवसायी बीच भएको छलफल सकारात्मक रूपमा सम्पन्न भएको छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गृह मन्त्रालयमा गृहमन्त्री सहित भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा बैठक बसेको हो। प्रवक्ता तिवारीका अनुसार बैठकमा यातायात व्यवसायलाई थप व्यवस्थित एवं मर्यादित बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँले यातायात व्यवसायीहरूले बैठक बसेर आन्दोलन फिर्ता लिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ भन्नुभयो। गृहमन्त्री रमेश लेखकले मनसूनजन्य विपदको पूर्व सूचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपालले गरेको विपद पूर्व तयारी बारे आज जानकारी लिँदै उहाँले मनसून शुरू नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र एनईओसीको एउटा शाखा राख्न समेत आग्रह गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी विरूद्ध 1,08,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार हाल प्रदेश सभा सदस्य समेत रहनुभएका सोडारीले सार्वजनिक पद धारण गरेको मिति 2074 माघ 7 गतेदेखि 2079 फागुन 10 गतेसम्मको जाँच अवधिमा कुल भन्दा कुल व्यय अधिक हुन गएको र सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेकोले मुद्दा दायर गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ। आदिवासी जनजाति उत्थान प्रतिष्ठान संचालक परिषदको आज सिंहदरबारमा भएको 25 बैठकमा परिषद अध्यक्ष प्रधानमन्त्री ओलीले पछाडि परेका जातिको उत्थान र क्षमता वृद्धि गरी राष्ट्रिय समृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। धनगढ़ी उपमहानगरपालिकाले विषादी प्रयोग भएको 2,267 किलो आँप नष्ट गरेको छ। उपमहानगरपालिकाको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अतरियाको हिजो गरिएको संयुक्त अनुगमनमा नगरपालिकाका 3 हाट बजार, फलफूल तथा तरकारी बजारबाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिनुभयो। थोक बजार तथा मण्डीबाट भिण्डी, काँक्रो, टमाटर, करेला, केरा, अंगूर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकोमा आँपमा विषादीको मात्रा बढ़ी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको शाखा प्रमुख मल्लले बताउनुभयो। परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूल मध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताउनुभयो। मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण शुरू गरिएको छ। राष्ट्रिय प्राकृतिक संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय एक्यापद्वारा संयुक्त रूपमा त्यहाँका 3 पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण शुरू गरिएको हो। एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले थासाङ, घरपो झोङ र वारागुङ मुक्ति क्षेत्रको उच्च लेक, खर्क, पाटन र जंगल लगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र हिउँ चितुवाको ओभरल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्र्यापिङ थालिएको बताउनुभयो। रूसले युक्रेनको एक सैन्य तालिम केन्द्रमा मिसाइल आक्रमण गर्दा कम्तीमा 12 युक्रेनी सैनिकको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। किवले आक्रमण कुन स्थानमा भएको हो भन्ने बारे खुलाएको छैन, तर अधिकांश सैनिकहरू आक्रमणको समयमा सुरक्षित आश्रयमा रहेको स्पष्ट पारेको छ। हालका हप्ताहरूमा युक्रेनी सेनाले तालिममा रहेका सैनिकहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै छानबिनको माग गरिरहेका छन्। गत महिना सीमा नजिकै तालिम लिइरहेका 6 युक्रेनी सेनाको रूसी आक्रमणमा परि मृत्यु भएको थियो, जसलाई युक्रेनले अपराधको संज्ञा दिएको छ। यसैबीच रूसी सेनाले युक्रेनको उत्तर सुमी क्षेत्रमा रहेको अर्को गाउँ आफ्नो नियन्त्रणमा आएको दावी गरेको छ। उक्त क्षेत्रमा मस्कोले नयाँ आक्रमण गर्न सक्ने भन्दै किवले चिन्ता व्यक्त गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र ब्याङ्कका गवर्नर डाक्टर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कुल प्रवाहित कर्जाको ठूलो अंश सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा बाफिया विधेयकको छलफलका क्रममा गवर्नर पौडेलले कर्जा विस्तार केन्द्रीकृत हुँदै जाँदा त्यस्तो समस्या देखिएको बताउनु भएको हो। उहाँले हाल 0.1% ऋणीले मात्र 3.9% कर्जा प्रयोग गरेको देखिएको उल्लेख गर्नुभयो। छलफलमा नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले डिजिटल ब्याङ्किङलाई विद्यमान बाफिया एनले नसमेटेको कारण अहिलेको संशोधन आवश्यक भएको बताउनुभयो। हाल नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट 55 खर्ब बराबरको कर्जा प्रवाह भएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो। समितिमा विचाराधीन विधेयकमा डिजिटल मुद्राको प्रयोग तथा डिजिटल ब्याङ्किङलाई कानूनी मान्यता दिने, बैंक संचालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफै शेयर धनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहित गर्ने लगायतका विषयहरू समावेश गरिएको छ। विश्व ब्याङ्कले नेपालका 2 ठूला परियोजना निर्माणका लागि 35 अर्ब भन्दा बढ़ी ऋण लगानी गर्ने प्रस्ताव स्वीकृति गरेको छ। विश्व ब्याङ्कले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे 29 बसेको विश्व ब्याङ्क निर्देशक समितिको बैठकले ऋण स्वीकृति गरेको जनाएको छ। नेपालले प्राप्त गर्ने ऋण मध्ये विद्युत आपूर्ति प्रणाली सुधार परियोजनाका लागि 12 करोड़ अमेरिकी डलर बराबर खर्च हुनेछ। त्यसै गरी रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको निर्माण कार्य अघि बढ़ाउन 13.70 करोड़ अमेरिकी डलर बराबर ऋण स्वीकृति भएको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष 2082-83 का लागि वित्तीय हस्तान्तरण मार्फत प्रदेशहरूलाई 97.65 करोड़ 4 लाख बजेट विनियोजन गरेको छ। सबैभन्दा धेरै कर्णाली प्रदेशलाई 16.04 करोड़ 7 लाख, कोशी प्रदेशलाई 14.50 करोड़ 33 लाख, सुदूरपश्चिम प्रदेशलाई 14.20 करोड़ 72 लाख र लुम्बिनी प्रदेशलाई 14.01 करोड़ 99 लाख बजेट छुट्याइएको छ। त्यस्तै बागमती प्रदेशले 13.81 करोड़ 93 लाख बजेट पाउँदा मध्य प्रदेशले 12.73 करोड़ 64 लाख र गण्डकी प्रदेशले 12.23 करोड़ 66 लाख बजेट पाउने भएका छन्। आगामी आर्थिक वर्षका लागि स्थानीय तहतर्फ 3 खर्ब 20 अर्ब 26 करोड़ 46 लाख बजेट छुट्याइएको छ। बजेटपछि खुलेको सोमबारको शेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक 1.60 अंकले बढेर 2694.66 को बिन्दुमा कायम भएको छ। यस दिन 314 कम्पनीहरूका 2,20,31,000 किता शेयरहरू 9,22,63,22,000 रूपियाँमा किनबेच भएका छन्। शेयर बजारमा यस दिन ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र पियर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालकी कराते स्टार एरिका गुरूङले विश्व कराते प्रिमियर लीगमा ऐतिहासिक काँस्य पदक जितेकी छिन्। मोरक्को रावतमा सम्पन्न महिला 68 केजीमाथि तौल समूह एरिकाले फ्रान्सकी पीए क्लेमेन्सलाई 6-2 हराउँदै कराते प्रिमियर लीगको इतिहासमै नेपाललाई पहिलो पदक काँस्य हासिल गरिन्। विश्व कराँतेकै कठिन मानिने यस स्पर्धामा 50 वरियताकी एरिकाले 20 वरियताकी पीएलाई हराउँदै नयाँ इतिहास रचेकी हुन्। विश्व कराँते महासंघले 32 खेलाड़ीलाई मात्र प्रिमियर लीगमा सहभागी गराउँछ। एरिका दुर्लभ प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाड़ी र नेपाललाई रजत पदक दिलाउने पहिलो कराते खेलाड़ी बनेकी छिन्। हङकङ र लाओस विरूद्ध खेलमा सहभागी हुने नेपाली पुरूष फुटबल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार खेलाड़ीको विदाई गरेको हो। नेपालले जून 5 तारीक हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपालले जून 10 तारीक लाओससँग एएफसी एसियन कप छनौट खेल्नेछ। नेपालले हङकङसँगको खेललाई लाओससँग खेल्ने रणनीतिक तयारीको रूपमा लिएको छ। दुवै खेलका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रोसले यसअघि नै किरण कुमार चेमजोङको कप्तानीमा 23 सदस्यीय खेलाड़ी टोलीको घोषणा गरिसकेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका थोरै स्थानहरूमा र बाँकी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनावश्यक विषय उठाएर प्रतिपक्षीले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। भोलिदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने प्रधानमन्त्रीको भनाई। गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने नेकपा माओवादी केन्द्र संसदीय दलको निर्णय। विद्युत वितरण प्रणाली र सिंचाई सेवा सुधारका लागि विश्व बैंकले नेपाललाई 35 अर्ब रूपियाँ भन्दा बढ़ी ऋण सहयोग उपलब्ध गराउने र युक्रेनको एक सैन्य तालिम केन्द्रमा भएको रूसी मिसाइल आक्रमणमा परि कम्तीमा 12 युक्रेनीको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।